ಬಿಂಬ ಪ್ರತಿಬಿಂಬ.
अस्ति हार बनेर गलामा झल्क्यौ तिमी, अस्ति हार बनेर गलामा झल्क्यौ तिमी, हिजो तकमा बनेर छातीमा टल्क्यौ तिमी, के भएछ कुन्नी एक्कासी बुझ्नै सकिन, आज आगो बनेर मुटुमा सल्क्यौ तिमी, आज भने आगो बनेर मुटुमा सल्क्यौ तिमी. खै के भएछ कुन्नी एक्कासी बुझ्नै सकिन, आज आगो बनेर मुटुमा सल्क्यौ तिमी. यी आगो जस्ता मुक्तकिला हरफ हुन् वरिष्ठ मुक्तकार डाक्टर घनश्याम न्यौपाने परिश्रमीका. उहाँकै चोटिला मुक्तक हरफबाट आजको बिम्ब प्रतिबिम्बको उठान गरेका छौं. यो छिपिन्दो छिपिन्दो रातमा कार्यक्रम बिम्ब प्रतिबिम्बको पर्खाईमा बस्नुभएका सम्पूर्ण मुक्तकिला मनहरूमा म रमेश पौडेल हार्दिक स्वागत गर्दछु, सांगीतिक स्वागत अभिवादन गर्दछु. कोही बिरही छन् यहाँ, कोही निर्मोही पनि छन्. कोही बिरही छन् यहाँ, कोही निर्मोही पनि छन्. कोही व्यथित विकल छन्, कोही विद्रोही पनि छन्. सागर हो यो महासागर, यहाँ त ए साथी सावधान मान्छे च पाउने डरलाग्दा गोही पनि छन्. सावधान मान्छे च पाउने डरलाग्दा गोही पनि छन्. यी डरलाग्दा डरलाग्दा हरफहरू मुक्तकिला हरफहरूमा पनि व्यक्त गर्न सकिन्छ. वरिष्ठ मुक्तकार डाक्टर घनश्याम न्यौपाने परिश्रमीका मुक्तक हुन् यी पनि. एउटा समयको कुरा, डाक्टर घनश्याम न्यौपानेका मुक्तकहरू धेरै पटक हामीले कार्यक्रम बिम्ब प्रतिबिम्बमा मुख मिठाई मिठाई बोलिसकेका छौं. उहाँ कार्यक्रम बिम्ब प्रतिबिम्बमा हुनुहुन्छ, रेडियो नेपालको स्टुडियोमा हुनुहुन्छ. म यहाँलाई हार्दिक स्वागत गर्छु कार्यक्रम बिम्ब प्रतिबिम्बमा. मुक्तकिलो स्वागत गर्छु.
रमेशजी, म पनि यहाँलाई मुक्तकिलो धन्यवाद ज्ञापन गर्न चाहन्छु यो अवसरमा.
अस्ति हार बनेर गलामा झल्क्यौ तिमी, हिजो तकमा बनेर छातीमा टल्क्यौ तिमी, खै के भएछ कुन्नी एक्कासी बुझ्नै सकिन, आज आगो बनेर मुटुमा सल्क्यौ तिमी. मैले धेरै पटक मुख मिठाई मिठाई बोलेको मुक्तक आज यहाँकै उपस्थितिमा फेरि दोहोऱ्याएको छु. मेची काली मात्र होइन, घरदेश परदेशका सबै मुक्तकिला मनहरूलाई यी मुक्तक हरफहरू सम्भवतः कण्ठस्थ भएको हुनुपर्छ. यो कार्यक्रम बिम्ब प्रतिबिम्बको विश्वास हो. निकै बानकिला मुक्तक लेख्नुहुन्छ, थुप्रै थुप्रै मुक्तक लेखिसक्नु भएको छ. आजको यो बसाईमा यहाँकै मात्रै मुक्तक सुन्छौ, बीचबीचमा कतै त्यस्तै संयोगले धुन जोडिए भने जोडिए, जोडिएनन् भने मुक्तकिलो कुराकानी गर्छौं.
हजुर,
पहिलो मुक्तक चाहिँ कुन सुनाउनुहुन्छ?
मैले पहिलो मुक्तक श्रृंगारसित सम्बन्धित अथवा प्रेमसित सम्बन्धित एउटा मुक्तक सुनाउन चाहे. यो अलिकति प्रेमको विकृतिलाई संकेत गरेर एउटा मुक्तक सुनाउन चाहे.
हजुर.
धन दौलत पिरतीको आधार हुन्न प्रिय, धन दौलत पिरतीको आधार हुन्न प्रिय, प्रेमलाई बनाउनु व्यापार हुन्न प्रिय, प्रेमलाई बनाउनु व्यापार हुन्न प्रिय. लाग्छ तिमीलाई माया भन्दा पैसा प्यारो, लाग्छ तिमीलाई माया भन्दा पैसा प्यारो, यस्तो स्वार्थ प्रेम कहिल्यै साकार हुन्न प्रिय प्रिय, यस्तो स्वार्थ प्रेम कहिल्यै साकार हुन्न प्रिय, धन दौलत पिरतीको आधार हुन्न प्रिय.
निकै व्यङ्ग्य कस्नु भएको छ नि.
अब मुक्तकबाट बढी भन्दा बढी व्यङ्ग्य नै कस्न मन लाग्छ, व्यङ्ग्य नै कसिन्छ. यो यस्तै कसिलो अभिव्यक्ति दिने विधा पनि हो,
चोटिलो पोटिलो भन्छौं हामी.
हो, चोटिलो पोटिलो कसिलो यही हो.
अर्को पनि सुनौ त.
उहाँ घुसले बनेको आलिशान महललाई वैध मान्नुहुन्छ, उहाँ घुसले बनेको आलिशान महललाई वैध मान्नुहुन्छ, चोरी डकैती होइन भन्नुहुन्छ कमिसनलाई वैध मान्नुहुन्छ, चोरी डकैती होइन भन्नुहुन्छ कमिसनलाई वैध मान्नुहुन्छ, जसरी होस् पैसा आओस् उहाँको मूल मान्यता हो, उहाँ सज्जन हुनुहुन्छ कालो धनलाई वैध मान्नुहुन्छ, उहाँ सज्जन हुनुहुन्छ कालो धनलाई वैध मान्नुहुन्छ.
पाता कसरी दिनुहुँदो रहेछ त मुक्तकमै?
विकृतिलाई कसरी उजागर गर्ने, उद्घाटन गर्ने, त्यतातिर मन जान्छ, त्यतातिर मस्तिष्क पनि जान्छ, त्यसैले यसरी दिन्छु. अर्को एउटा पनि
सुनाउ.
तपाईँ क्या गजबको मान्छे हुनुहुन्छ, तपाईँ क्या गजबको मान्छे हुनुहुन्छ, कसको हुनुहुन्न सबको मान्छे हुनुहुन्छ. तपाईँ क्या गजबको मान्छे हुनुहुन्छ, कसको हुनुहुन्न सबको मान्छे हुनुहुन्छ, देखिनुहुन्छ दिनमा पाण्डवहरूसित, देखिनुहुन्छ दिनमा पाण्डवहरूसित, रातमा भने कौरवको मान्छे हुनुहुन्छ, रातमा भने कौरवको मान्छे हुनुहुन्छ, तपाईँ क्या गजबको मान्छे हुनुहुन्छ.
वाह वाह, त्यस्तो मान्छे पो मान्छे त है. सुन्दै जाउँ सुन्दै जाउँ.
अर्को एउटा छ, यहाँ फेदमा टुप्पो छ, टुप्पोमा फेद छ। यहाँ फेदमा टुप्पो छ, टुप्पोमा फेद छ। नीतिमा समानता छ, व्यवहारमा भेद छ। यहाँ टुप्पोमा फेद छ, फेदमा टुप्पोमा फेद छ। नीतिमा समानता छ, व्यवहारमा भेद छ। देखिन्छन् विपरीत हरेक काम कुराहरू। नमिल्नेमा सम्बन्ध छ, मिल्नेमा विच्छेद छ। नमिल्नेमा सम्बन्ध छ, मिल्नेमा विच्छेद छ। यहाँ फेदमा टुप्पो छ, टुप्पोमा फेद छ। अर्को एउटा पढाएकै कुरा, प्रेमकै विषयको पनि फेर्दिउँ। माया मोहको जन्जालमा फसाउँछ प्रेमले, माया मोहको जन्जालमा फसाउँछ प्रेमले। मनलाई काबुमा राख्दैन, उडाउँछ प्रेमले। माया मोहको जन्जालमा फसाउँछ प्रेमले। मनलाई काबुमा राख्दैन, उडाउँछ प्रेमले। प्रेम त नदी हो गहिरो गतिशील प्रवाहको, प्रेम त नदी हो गहिरो गतिशील प्रवाहको। जाने जोगाउँछ, नजाने डुबाउँछ प्रेमले। जाने जोगाउँछ, नजाने डुबाउँछ प्रेमले। माया मोहको जन्जालमा फसाउँछ प्रेमले।
मान्छेको माया यहाँ खोलाको पानी जस्तो, किनारलाई छोई भाग्ने लहरेको बानी जस्तो।
मान्छेको माया आँखाको नानी जस्तो, यो रात भगाइआउने सुन्दर बिहानी जस्तो।
मान्छेको माया यहाँ खोलाको पानी जस्तो, यही गला मैले यहाँनिर चुटुक्क मिसाएँ। आजको यो बसाईमा डाक्टर घनश्याम नेउपानी परिश्रमीसँग धुन बजाउनु भन्दा पनि लसुन जस्ता पोटिला पोटिला मुक्तकै सुनु भन्ने लोभ चाहिँ छ, सुन्दै जाउँ।
ल, अब अर्को पनि अलिकति यो श्रृंगारकै जस्तो छ। काँधमा काँध छ, कदममा कदम छ। काँधमा काँध छ, कदममा कदम छ। नठान परिस्थिति अझै पनि विषम छ। काँधमा काँध छ, कदममा कदम छ। नठान परिस्थिति अझै पनि विषम छ। चिन्ताको आगो निभाऊ मनको प्रिय, चिन्ताको आगो निभाऊ मनको प्रिय। तिमीसँग घाउ छ, मसँग मलहम छ। तिमीसँग घाउ छ, मसँग मलहम छ। काँधमा काँध छ, कदममा कदम छ।
यो मुक्तक सुनेपछि त सन्चो भयो नि। मुक्तक चाहिँ कति लेख्नु भयो?
मुक्तक अब लेख्दै रहेछु, दुई दुई ढाई सय जति मुक्तकहरू लेखिरहेको होला। एफबीमा फेसबुकमा पनि हालिरहन्छु। साह्रै त्यस्ता खालका कमेन्टहरू, समर्थन लाइकहरू खुब आउँछन्, खुब आउँछन्।
ए, फेसबुकमा पनि रमाइराख्नु
छ? फेसबुकमा यहाँले हेर्न सक्नुहुन्छ, मेरो फेसबुकमा धेरै मुक्तकहरू त्यहाँ छन्। धेरै धेरै ती पाठकहरूले मन पराएका छन्, र त्यो बौद्धिक पाठकहरूले पनि मन पराए कि, अति उच्च बौद्धिक पाठकले पनि मन पराएका छन्। युनिभर्सिटीका धेरै धेरै प्राध्यापक मित्रहरूले पनि ती मुक्तकलाई मन पराइरहेका छन्, र नयाँ पुस्ताले पनि खुब मन पराएको
छ। उहाँहरूले कुनै लाइक कमेन्ट नगरे पनि उहाँहरूले चाहिँ पढ्नु हुँदो रहेछ,
पढ्नु हुँदो रहेछ।
सोझै भेट हुँदाखेरि
भन्नुहुन्छ, तपाईँका मुक्त कति चोटी लाउनु, खुब मनपर्छ, खुब मनपर्छ, कसरी लेख्नुहुन्छ, कति बेला लेख्नुहुन्छ, यसरी सोध्नुहुन्छ उहाँहरूले।
डाक्टर घनश्याम नेउपानी परिश्रमीलाई अधिकांशले चिन्दाखेरि गजलकारै भनेर चिन्छन्। गजलभन्दा राम्रा त मुक्तक लेख्नुहुन्छ नि।
अब मलाई वास्तवमा मलाई गजलले नै मुक्तकतिर पनि धकेलेको हो। म त आफूलाई त गजलकै अभियन्ता, गजलकै एउटा स्रष्टा द्रष्टाको रूपमा, अथवा गजलको एउटा विद्यार्थी भनौ न, निरन्तर गजलको अध्ययन गरिरहने, अनुसन्धान गरिरहने विद्यार्थीकै रूपमा मैले आफूलाई पाएको छु। तर एउटा कुरो रमेशजी, म इमानदारी पूर्वक भनौँ, नडाँटेर
भनौँ,
मुक्तकका नाममा जब यहाँ विकृतिहरू आए, मुक्तक भन्दै जे पायो त्यही लेख्ने,
तुक्तकलाई पनि
मुक्तक भन्ने, र अब गद्य मुक्तक बनाउने के गर्ने, जब जुन यस्ता विकृतिहरू आएर मुक्तकमा नै अनुसन्धान गर्ने व्यक्तिहरूले पनि मुक्तक को
शैली शिल्पका बारेमा यो भनेर
भन्न नसक्ने बिचिल्ली बनाइदिए नि, मुक्तको रूपलाई, अनुहारलाई बिचिल्ली बनाइदिए, विरूप बनाइदिए कि, अनुसन्धाताहरूले नै त्यस्तो गरिदिए। बडा दुःख लाग्यो त्यसपछि। मैले वास्तवमा, मैले त के छ भन्दा, उर्दू फारसीको पनि अध्ययन गरिरहेको छु, हिन्दीको पनि अध्ययन गरेको छु, हिन्दीमा पनि चतुष्पदी मुक्तक होइन यसरी भनेर आएको छन्। यिनी हुन् तपाईँको चाहिँ यो रुबायत शैलीका, ती कुरालाई नै हिन्दीले पनि स्वीकारेको, मुक्तक भने त्यसलाई नै स्वीकारेको छ। तर हामी कहाँ त के प्रयोगको नाममा, अथवा लापरवाही, अब भानुभक्तले मुक्तक लेखे भन्छन्, भानुभक्तले कहीँ मुक्तक लेखे, शक्ति बल्लभले मुक्तक लेखे, शक्ति बल्लभले त कविता लेखेका हुन्, कहाँको मुक्तक लेख्ने, मुक्तक लेखेकै होइनन् नि। यहाँसम्म भनियो, मलाई बडा दुःख लाग्छ, लेखनाथ पौड्यालको सत्य सन्देश भन्ने कविता मुक्तक हो भनेर भनियो, आधिकारिक व्यक्तिले यसरी बोलिदिँदा मलाई साह्रै दुःख लाग्यो। र मुक्तकको वास्तविक संरचना नेपाली साहित्यमा मुक्तक नयाँ कविताको नयाँ स्वरूपमा आएको हो, त्यो नयाँ स्वरूपमा आइसकेपछिको यसको स्वरूपलाई बचाउनु पर्छ, सिद्धान्त त बचाउनु पर्छ भन्ने मान्यताले पहिलो र दोस्रो पाउमा चाहिँ अनुप्रास मिल्ने, तेस्रो पाउमा अनुप्रास भाँच्ने र चौथो पाउमा फेरि अनुप्रास मिल्ने, यो जुन पद्धति हो रुबाइयत शैलीको,
पहिलो दोस्रो र चौथो
भाँच्नु नै राम्रो, फेरि मिलायो भने राम्रो देखिँदैन, भाँचिएकै राम्रो देखिन्छ। त्यो के भन्दा उर्दू फारसीको आफ्नै खालको शैली हो, त्यो शैली यहाँ पनि भित्रिएको हो, जलजेरे भने पनि सबै विधा भित्रिएको, आयातित भनिरहनु पर्दैन। अब नेपालीमा यो स्थापित भइसक्यो, के नेपालीमा यो स्थापित भइसक्यो, त्यो स्थापित भइसकेको कुरालाई जसरी गजलमा विकृति थियो तपाईँलाई थाहा छ, काफिया नै बुझ्दैन थिए मान्छेले, अनि मैले त्यस्तो बेलामा मैले धेरै अनुसन्धानात्मक आर्टिकलहरू लेखेँ, तपाईँलाई थाहा छ होइन, त्यसरी काफियालाई स्थापित गर्ने क्रममा मेरो ठुलो भूमिका रह्यो। त्यस्तै अब मुक्तकलाई, मुक्तकको मैले अनुसन्धान र मुक्तकको चाहिँ समालोचना अनुसन्धान त गरिसकेका छैन, अलिअलि लेखेका छु, अस्ति भर्खर वैजयन्तीमा पनि एउटा समीक्षा आएको छ होइन,
पोखरामा पनि राम्रो भूमिका खेल्नु,
पोखरामा हो,
पोखरामा रचना विधानका विषयमा
यहाँहरूले मलाई बोलाउने
कार्यशाला भएको थियो,
हो हो, यहाँहरूले मलाई बोलाउनु भयो, म गजलको मान्छेलाई मुक्तकमा पनि हो चोटिला मुक्त लेख्छ भनेर नै बोलाउनु भयो तपाईँहरूले, म त्यहाँ गएँ र त्यो भूमिका पनि दिनुभयो, त्यो चाहिँ हामीले त्यो घोषणा पत्र बनाउने क्रममा पनि मलाई त्यहाँ यहाँहरूले नै एउटा सदस्यको रूप जिम्मेवारी दिनुभयो, त्यो जिम्मेवारी वहन गर्ने क्रममा पनि मैले केही न केही राम्रो गरेँ जस्तो लाग्छ। र मुक्तकलाई अब बचाउनु पर्छ, मुक्तकलाई विकृत हुन दिनु हुँदैन, मुक्तकलाई विरूप पार्नु हुँदैन भन्ने उद्देश्यले म मुक्तकतिर लागेको।
विधागत अनुशासन सबै विधामा चाहिन्छ,
चाहिन्छ चाहिन्छ, नत्र भने त मुक्तकै भन्न हुँदैन। अनुशासन टुटेपछि कथा, जब कथाको विधामा रहनु भने अकथा हुन्छ नि त, उपन्यास अउपन्यास हुन्छ, त्यसै जानुपर्छ नि, कविता अकविता हुन्छ, गजल अगजल हुन्छ, प्रयोगका नाममा जो जब मिश्रण हुन्छ अथवा त्यसको सिद्धान्तलाई भत्काइन्छ भने, अब त्यसलाई कथाको सिद्धान्तलाई भत्काएपछि कथा कथा त रहँदैन, साहित्य त हुन्छ तर कथा हुँदैन।
पोखराको त्यो दुई दिने कार्यशाला गोष्ठीले
हजुर
रचना विधानका विषयमा मुक्तकको शैली शिल्प र अनुशासन चाहिँ यो हो भनेर एउटा मानक घोषणा पत्र त दियो नि,
एकदमै दियो नि त, त्यसको एउटा मेम्बर म पनि भएँ
हजुर
होइन र, त्यो घोषणा पत्र प्रदान गर्ने क्रममा एउटा सदस्यको जिम्मेवारी मैले पनि पाएँ, त्यहाँ मेरो पनि केही भूमिका थियो। हेर्नुहोस् मैले दबाबै दिएर भनेको थिएँ, मैले यहाँ दबाबै दिएर के भनेको थियो भन्दा रोइला मुक्तक होइनन्,
होइनन्,
अब के भन्दा हाइकु मुक्तक होइन, तान्का मुक्तक, हाइकु तान्का त त्यसको आफ्नै सिद्धान्त छ, आफ्नै नाम छ त, अब फेरि त्यसलाई पनि ल्याएर मुक्तक भन्ने, शक्ति बल्लभका कवितालाई ल्याएर मुक्तक भन्दै, फलानाको कवितालाई मुक्तक भन्दै ल्याउने, र यहाँसम्म कि त्यो लेखनाथको कवितालाई पनि मुक्तक भन्दै ल्याउने,
त्यसो भन्नेहरूले आफ्नो शोध ग्रन्थको पृष्ठ भर्नका लागि भने होला, तर आजैदेखि मुक्तक लेख्न थाल्नेहरूलाई थाहा छ कि यस्तै मुक्तक लेख्छन्, अस्ति हार बनेर गलामा झल्क्यौ तिमी, हिजो तकमा बनेर छातीमा टल्क्यौ तिमी, खै के भएछ कुन्नी एक्कासी बुझ्नै सकिन, आज आगो बनेर मुटुमा सल्क्यौ तिमी। आजका मुक्तकारहरूले लेख्ने मुक्तक यिनै हुन् र यिनलाई यी मुक्तक हुन् कि होइनन् भनेर कसी लाउनु पर्दैन। फेरि मुक्तक सुन्नु,
कालिदासको नाम सुन्नु भएको छैन, उहाँ साहित्यकार हुनुहुन्छ।
वाह वाह,
कालिदासको नाम सुन्नु भएको छैन, उहाँ साहित्यकार हुनुहुन्छ। बात सिद्धान्त बुझ्नु भएको छैन, उहाँ साहित्यकार हुनुहुन्छ। कालिदासको नाम सुन्नु भएको छैन, उहाँ साहित्यकार हुनुहुन्छ। बात सिद्धान्त बुझ्नु भएको छैन, उहाँ साहित्यकार हुनुहुन्छ। लेख्नुहुन्छ आफ्नै, पढ्नुहुन्छ, मञ्च पाए सुनाउनुहुन्छ ठुलै स्वरले, अरू कसैको पढ्नु भएको छैन, उहाँ साहित्यकार हुनुहुन्छ। अरू कसैको पढ्नु भएको छैन, उहाँ साहित्यकार हुनुहुन्छ।
यसबाट त धेरै मुक्ति मिल्छ त, भ्रमबाट मुक्ति मिल्छ नि।
तपाईँले
आफ्नो भन्दा अर्काको कसैको नपढ्ने, मलाई दुनियाँले मान्नुपर्छ
भन्ने हो। मैले यो देखेँ, राजधानीमा आएर बस्ने, एउटा पत्रिकामा एउटा केही छापियो भने त्यहाँबाट सय ठाउँ भन्दा बढी फोन गर्ने र मेरो फलानोमा छापी पढ्यो पढेन पढ्यो पढेन, अनि त्यो त्यही लिँदै हिँडेर बजाउँदै हिँड्ने र म साहित्यकार हुँ भन्ने, यस्ताहरू मोपसलमा कैयौं कैयौं जीवन जीवनका लामा क्षणहरू गुजारेर लेखिरहेका मान्छेहरू छन्।
मैले सधैँ यही यही माइक्रोफोनलाई साथी राखेर बोल्ने गरेको छु, होला मोफसलको पीडा आफ्नै किसिमको होला, तर आफ्नै थाथलोमा बसेर साधना गर्ने सर्जकहरू महान छन् के,
त्यो
र पहिचानका लागि काठमाडौँ धाइराख्नु पर्दैन,
पर्दैन पर्दैन, त्यो त म आफू पनि
अहिले नचिनिएला, समय त सधैँ एउटै रहँदैन नि। सुनौ फेरि मुक्तक सुन,
एउटा साधारण छ, मनमा सपना सजाउनु पाप होइन, मनमा सपना सजाउनु पाप होइन, कल्पनाको पलमा रमाउनु पाप होइन,
होइन
मनमा सपना सजाउनु पाप होइन, कल्पनाको पलमा रमाउनु पाप होइन, असक्षम बाँचिरहेको असहायले, असक्षम बाँचिरहेको असहायले कसैको पाउ समाउनु पाप होइन, कसैको पाउ समाउनु पाप होइन, मनमा सपना सजाउनु पाप होइन। त्यस्तै म अर्को मुक्त यहाँहरूलाई सुनाउन चाहन्छु। भत्ती मैखानालाई दोष नदेऊ, भत्ती मैखानालाई दोष नदेऊ, चुहिने छानालाई दोष नदेऊ, भत्ती मैखानालाई दोष नदेऊ, चुहिने छानालाई दोष नदेऊ, विकृति विसंगति हाम्रै क्रियाकलाप हुन्, विकृति विसंगति हाम्रै क्रियाकलाप हुन्, व्यर्थै जमानालाई दोष नदेऊ, व्यर्थै जमानालाई दोष नदेऊ।
कुर्ची हिँडा हाँसी हाँसी यो छाती तिम्रै बाटो हो, मेरो देह केही होइन केवल एक थुप्रो माटो हो। कुल्ची हिँडा हाँसी हाँसी यो छाती तिम्रै बाटो हो, मेरो देह केही होइन केवल एक थुप्रो माटो हो। गालाको पाटोको लामो धर्सो त्यो घाउ होइन, त्यो त झरी सुकेको एक थोप आँसुको टाटो हो, त्यो त झरी सुकेको एक थोप आँसुको टाटो हो।
हजुर, यहाँहरू अहिले मुक्तकिलो सांगीतिक प्रस्तुति बिम्ब प्रतिबिम्ब सुन्दै हुनुहुन्छ। बिम्ब प्रतिबिम्बमा यहाँहरूले आफ्ना मुक्तकिला भावना पठाउन सक्नुहुन्छ। हाम्रो ठेगाना हो कार्यक्रम बिम्ब प्रतिबिम्ब, पोस्टबक्स नम्बर 634, रेडियो नेपाल, काठमाडौँ। इमेलबाट पनि आफ्ना मुक्तकिला रचनाहरू पठाउन सक्नुहुन्छ। कार्यक्रम बिम्ब प्रतिबिम्बको इमेल आईडी हो radioprathibimba@gmail.com।
यहाँहरू रेडियो नेपालको मुक्तकिलो तरंगमा कार्यक्रम बिम्ब प्रतिबिम्ब सुनिराख्नु भएको छ। आजको कार्यक्रम बिम्ब प्रतिबिम्बमा विशेष अतिथि हुनुहुन्छ वरिष्ठ मुक्तकार डाक्टर घनश्याम नेउपाने परिश्रमी। कहिले मुख अमिलो भएर बाँचेको छु, कहिले मुख अमिलो भएर बाँचेको छु, कहिले आँखा धमिलो भएर बाँचेको छु, बाँच्न त बाँचेको छु, जिजी बिसा बोकेरै आफ्नै पसिनामा कमिलो भएर बाँचेको छु, म त आफ्नै पसिनामा कमिलो भएर बाँचेको छु। यसरी पनि बाँच्न सकिन्छ नि डाक्टर घनश्याम नेपानी परिश्रमी, यस्तै मुक्तक लेख्नुहुन्छ। आज बडो रमाइलो संयोग जुर्यो, काठमाडौँ कम कम आउनुहुन्छ, आएको बेलामा पनि अत्तो पत्तो केही पाइन्थेन, मैले आफैले खोजी खोजी यहाँलाई भेट्न पाएँ। बाहिरको साहित्यिक माहौल चाहिँ कस्तो हुन्छ? उता भैरवमा बस्नुहुन्छ नि त, भैरव पनि साहित्यका लागि उर्वरिलो माटो हो।
एकदमै हो, एकदमै हो। बाहिर वास्तवमा मफसल साहित्यका लागि उर्वर छ। अहिले अस्ति एउटा अन्तर्वार्तामा मैले लिखित रूपमा पनि दिएको छु, त्यो मफसल अहिले अत्यन्त उर्वर छ, किनकि साहित्यका लागि कच्चा पदार्थ मफसलमा प्रशस्त छ है। त्यसैले तपाईँ मेची महाकाली जहाँसुकै पुग्नुहोस्, यहाँ पुग्नुभएकै पनि छ, र नेपाली साहित्यिक मनहरू, साहित्यिक प्रतिभाहरू नेपालभन्दा बाहिर जहाँ जहाँ पुगेका छन् त्यहाँ त्यहाँबाट पनि सिर्जनालाई उनीहरूले निरन्तरता दिएका छन्। त्यसरी पनि नेपाली साहित्यको अहिलेको जुन चाहिँ समृद्धि छ, अहिलेको जुन चाहिँ विस्तार र विकास छ, त्यसमा मफसलले चाहिँ दिएको योगदानलाई हामीले बिर्सनु हुँदैन भन्ने मलाई लाग्दछ एकातिर। र अर्कोतिर अब राजधानीमा जुन बढी भन्दा बढी गुट उपगुट देखियो साहित्यमा, राजनीति जस्तै भइदियो साहित्य पनि, राजनीति जस्तै, राजनीति त नेपालको घिन लाग्दैछ, गुट उपगुटले बडा विचित्र छ भने साहित्यकारहरू पनि गुट उपगुटमा बाँच्ने यो जुन चाहिँ प्रवृत्ति देखिएको छ त्यो बडा निन्दनीय छ मलाई लाग्छ।
आफ्ना मान्छेलाई चिया खुवाएर
बोलि अलिअलि खर्च गरेर अनि वाह वाह गराउने
र लेखाउने
लेखाउने त्यो प्रवृत्ति विकृति हो त्यो। त्यसले चाहिँ वास्तवमा ऊ एकछिन रमाउला तर भोलिको इतिहासमा ऊ बाँच्दैन, मेरो मान्यता त्यो हो है। र त्यो त्यो विकृति अलिअलि मफसलमा पनि घुस्न थालेको छ, यो गुटगत जुन चाहिँ विकृति हो मफसलमा पनि घुस्न चाहिँ लागेको छ, त्यो विस्तार नहोस् म त्यो चाहन्छु। र मफसलमा मिलेरै साहित्यिक विकासमा विस्तारमा सिर्जनामा लाग्नेहरू धेरै छन्, त्यही भनौँ मैले।
हजुर, अब मुक्तक सुन्नु फेरि।
चोर चौकीदार हुने जमाना हो यो,
वाह,
चोर चौकीदार हुने जमाना हो यो, साधु बेरोजगार हुने जमाना हो यो,
विडम्बना,
चोर चौकीदार हुने जमाना हो यो, साधु बेरोजगार हुने जमाना हो यो, अन्याय अत्याचारको स्वागत छ, सत्कार छ। अन्याय अत्याचारको स्वागत छ, सत्कार छ। न्यायमाथि प्रहार हुने जमाना हो यो, न्यायमाथि प्रहार हुने जमाना हो यो, चोर चौकीदार हुने जमाना हो यो, साधु बेरोजगार हुने जमाना हो यो।
अर्को पनि
काममा सधैँ भोली भन्छन् छेपाराहरू, काममा सधैँ भोली भन्छन् छेपाराहरू, मौकामा रङ रोगन बदल्छन् छेपाराहरू, काममा सधैँ भोली भन्छन् छेपाराहरू, मौकामा रङ रोगन बदल्छन् छेपाराहरू, सोझा देखिन्छन् सोझा देखिन्छन् तर भर नपर्नु होला है, सोझा देखिन्छन् तर भर नपर्नु होला है, टोक्न सक्छन् विशालो हुन्छन् छेपाराहरू, टोक्न सक्छन् विशालो हुन्छन् छेपाराहरू, काममा सधैँ भोली भन्छन् छेपाराहरू।
रङ्ग फेर्नेसित कसैको के लाग्दैन है?
हजुर हजुर हजुर, त्यही भएर सतर्क हुने।
यति चोटिला, यति पोटिला र यति कसिला लेख्नु भएको छ मुक्तक, यो आकार दिउँ भन्ने लाग्दैन?
अब तपाईँहरूले आग्रह गर्नुहुन्छ भने दिनुपर्छ, तपाईँहरूकै माया चाहिन्छ। यदि तपाईँहरूले होइन यसो गर्नुपर्छ भन्नुहुन्छ भने त्यतातिर पनि सोच्नु पर्ला।
अहिले गजलको भन्दा बजार चाहिँ मुक्तकको छ भन्ने सुनिन्छ,
हजुर।
यही बजार भएको बेलामा
हजुर
यी मुक्तक ल्याउनु भयो भने त
यो वर्षभित्र ल्याउनु पर्ला। ल, तपाईँको आग्रहलाई म स्वीकार छु।
यो चाहिँ कार्यक्रम बिम्ब प्रतिबिम्बको पनि खुसी हो नि।
हजुर हजुर, म यो वर्ष तपाईँले जुन संकेत गर्नुभयो नि, अब म बाध्य हुन्छु यो निकाल्नु पर्छ, ल्याउनु पर्छ मैले।
अहिले त डायरी मात्रै पढिराख्नु भएको
हो, डायरी हो,
कम्प्युटरमा लेख्नु भएको छ कि छैन?
कम्प्युटरमा पनि छ,
लेख्नुहुन्छ नि?
लेख्छु लेख्छु लेख्छु,
आफै टाइप गर्नुहुन्छ?
गर्छु गर्छु गर्छु, नेपाली टाइप मजाले गर्छु। धेरै कुराहरू प्रविधिको जानकार छैन, मैले धेरै मेरा किताबहरू पाँच सातवटा किताबहरू म आफैले टाइप गरेको छु है, अरू किताबहरू पनि सम्हाल्नु।
फेसबुक चलाउनु हुँदो रहेछ कतिपय यहाँकै दामालीहरू, हाम्रै साथीहरू पनि, मेरो त इमेल नम्बरै छैन भन्ने पनि हुनुहुन्छ। किन भन्दा अहिलेको जमानामा यो साइबर दुनियासित निकट हुन सकिएन भने जुम्लामा बसे भन्दा पनि विकट जस्तो हुन्छ नि,
हुँदो रहेछ नि। अब अहिले म चाहिँ मेरो मोबाइलमा फेसबुक छैन, म मेरो ल्यापटपमा र कम्प्युटरमा फेसबुक चलाउँछु, छोडेर आएको छु। तीन दिनदेखि म छटपटिएको छु, कसले के लेख्यो अथवा कसैसित भेट्न पाइएन। मैले अहिले चाहिँ तपाईँको अमेरिका, क्यानाडा, अस्ट्रेलिया, दुबई, कतार, जापान लगायतका धेरै धेरै मेरा विद्यार्थीहरू रहेछन्, मेरा फ्यानहरू रहेछन्, मैले पढाएका विद्यार्थी पनि रहेछन् र मेरा फ्यान पनि रहेछन्। हेर्नुहोस्, यो यसले त यसरी भेट गराइदिएको छ, यसरी भेट गराइदिएको छ, म आश्चर्यचकित भएको छु। त्यसैले युग अनुसार युगको चाहिँ उसलाई समातेर हिँड्न सक्नु पर्दो रहेछ। त्यसैले म करिब करिब 57 वर्ष टेकिसकेको मान्छे, म त्यो प्रविधिसित अहिले चाहिँ जुड्दैछु।
भनेपछि अब कलेजमा पनि पावर पोइन्ट सो गरेर पढाउन सकिन्छ नि त?
सकिन्छ सकिन्छ,
अबको जमाना भनेको यो हो।
हजुर,
र प्रविधिसित निकट हुँदाखेरि विकटमा बसेको अनुभूति लिन पर्दैन। जे होस्, अहिलेको दुनियाँसित पनि साह्रै नजिक हुनुहुँदो रहेछ, खुसी लागेको छ। भैरवबाट काठमाडौँ आउन 5-7 घण्टा लाग्छ, तर तपाईँ साइबर दुनियाँमा बस्नुभयो भने एकै मिनटमा संसारसित भेट्न सक्नुहुन्छ। अब मुक्तक सुन्नु फेरि।
मलाई कुहिरो लागेको विधवा बिहानी मन पर्दैन, मलाई कुहिरो लागेको विधवा बिहानी मन पर्दैन, फूल टिपेर भगवानलाई चढाउने बानी मन पर्दैन। मलाई कुहिरो लागेको विधवा बिहानी मन पर्दैन, फूल टिपेर भगवानलाई चढाउने बानी मन पर्दैन, जीवन बग्नु पर्छ भन्ने मान्यताको मान्छे हुँ म, जीवन बग्नु पर्छ भन्ने मान्यताको मान्छे हुँ म, मलाई पोखरीको पानी जस्तो जिन्दगानी मन पर्दैन, मलाई पोखरीको पानी जस्तो जिन्दगानी मन पर्दैन, मलाई कुहिरो लागेको विधवा बिहानी मन पर्दैन।
यो त लामो कविताले भन्दा पनि गरुङ्गो भारी भोग्यो नि यो मुक्तकले, यसमा दर्शन छ नि।
अब तपाईँहरूले मूल्याङ्कन गर्ने हो, लेख्नेले लेख्छ होइन, कविता रच्ने काम कविको हो र त्यसलाई बुझ्ने काम चाहिँ अरू
पाठकहरूको हो,
श्रोताको। मेरो मान्यता त्यही हो, मैले आफ्ना रचनाको आफै व्याख्या गर्नै चाहन्न, अलिकति त्यो रचना गर्व कहिले काहीँ प्रयोग गर्ने बताउँछु, नत्र भने मैले व्याख्या गर्दै गर्दिनँ, व्याख्या गर्ने अधिकार स्रष्टामा हुँदैन भन्ने मेरो मान्यता।
हजुर, अर्को पनि सुनौ।
हाल्न आँखाहरूमा छारो मन पर्छ उहाँलाई, हाल्न आँखाहरूमा छारो मन पर्छ उहाँलाई, नरम रुचाउनु हुन्न सारो मन पर्छ उहाँलाई। हाल्न आँखाहरूमा छारो मन पर्छ उहाँलाई, नरम रुचाउनु हुन्न सारो मन पर्छ उहाँलाई, हरदम देखिनुहुन्छ उज्यालोको वध गर्न उत्सुक, हरदम देखिनुहुन्छ उज्यालोको वध गर्न उत्सुक, जुनेली रातमा पनि अध्ययारो मन पर्छ उहाँलाई, जुनेली रातमा पनि अध्ययारो मन पर्छ उहाँलाई, हाल्न आँखाहरूमा छारो मन पर्छ उहाँलाई।
अधिकांश यहाँका मुक्तकर सुन्दाखेरि सबै व्यङ्ग्यात्मक नै लाग्छन् नि,
त्यही हुँदो
आक्रोश छ, आगो छ भित्र,
त्यो त हो। म भित्र जब त्यो कुनै विकृति विसङ्गति या कुनै अन्याय अत्याचार र कुनै त्यस्तो दृश्य प्रवेश गर्छ नि, अनि तुरन्त त्यो मुक्तकका पंक्तिहरूमा अहिलेको परिप्रेक्ष्यमा त्यो मुक्तकका पंक्तिहरूमा मैले अभिव्यञ्जन गरिरहेको छु, होइन छोटोमा हुने र प्रभावकारी ढंगले दिउँ भन्ने लाग्छ र त्यसरी गरिरहेको छु।
हजुर, सुन, अर्को पनि सुन।
चोट खाइसकेपछि चेत्छौ हामी, चोट खाइसकेपछि चेत्छौ हामी, धोका पाइसकेपछि चेत्छौ हामी,
हो त,
चोट खाइसकेपछि चेत्छौ हामी, धोका पाइसकेपछि चेत्छौ हामी, हावा अलि चर्को चल्दा ध्यान दिन्नौ, हावा अलि चर्को चल्दा ध्यान दिन्नौ, आधी आइसकेपछि चेत्छौ हामी, आधी आइसकेपछि चेत्छौ हामी, चोट खाइसकेपछि चेत्छौ हामी।
मजस्तो भैते नई सुधा मिलन के हो, खुशी के हो, मिलन के हो, खुशी के हो, मसंग मसंग कहिले
चोट के हो, व्यथा के हो। हामीले चाहिँ कार्यक्रम बिम्ब प्रतिबिम्बमा मुक्तकै वरिपरिका त्यस्ता सुमधुर धुनहरू पनि चुटुक्क चुटुक्क जोड्ने गरेका थियौँ। आज चाहिँ मुक्तक बढी सुनेका छौँ, फेरि सुनौ मुक्तक।
अब अलिकति यो श्रृङ्गारिक
सुनौ सुनौ।
फूल फुल्नु र तिमी मुस्कुराउनु उस्तै लाग्छ,
वाह वाह।
फूल फुल्नु र तिमी मुस्कुराउनु उस्तै लाग्छ, चरी चिरबिराउनु र तिमीले गाउनु उस्तै लाग्छ,
वाह वाह।
फूल फुल्नु र तिमी मुस्कुराउनु उस्तै लाग्छ, चरी चिरबिराउनु र तिमीले गाउनु उस्तै लाग्छ, प्रकृतिको सौन्दर्य तिम्रो आकर्षण हो कि, प्रकृतिको सौन्दर्य तिम्रो आकर्षण हो कि, तिमी झुल्किनु र जुन उदाउनु उस्तै लाग्छ, तिमी झुल्किनु र जुन उदाउनु उस्तै लाग्छ, फूल फुल्नु र तिमी मुस्कुराउनु उस्तै लाग्छ,
तिमी झुल्किनु र जुन उदाउनु उस्तै लाग्छ। बिम्ब त गजबले टिप्नु भएको छ नि,
त्यो आउँछ घरिघरि आउँछ,
लेख्न त सबैले लेख्छन्
हजुर,
तर यति मिलाएर कला चाहिँ कम भरिन्छन् नि मुक्तकमा।
म सचेत छु, यसको अनुप्रासमा सचेत छु। म एउटा कुरो के भन्दा, मेरो संस्कृत पनि ब्याकग्राउन्ड भएको नाताले,
संस्कृत पनि पढ्नु भएको,
पढेको आचार्य संस्कृतमा हो, नेपालीमा एमए हो, अब त्यस कारणले भने संस्कृत ब्याकग्राउन्ड भएको नाताले अनुप्रास के हो भन्ने मलाई थाहा छ, लय के हो भन्ने मलाई थाहा छ, होइन, त्यस हिसाबले अनुप्रासलाई मैले, म आफूले गर्व गरेर भन्छु, अनुप्रासलाई अलि राम्रैसँग मैले समात्न सक्छु के, त्यसले गर्दा पनि त्यो हुन सकेको होला। अब बिम्ब प्रतीकहरूलाई भर्न सक्नु त त्यो प्रतिभाले कति बेला कसरी आउँछ, ल्याउँछु नभन्दा नभन्दै आउँछ, ल्याउँछु भनेर पनि आउँदैन, रमेशजी यस्तै हो।
फूल फुल्नु र तिमी मुस्कुराउनु उस्तै लाग्छ, फेरि सुनौ त।
फूल फुल्नु र तिमी मुस्कुराउनु उस्तै लाग्छ, फूल फुल्नु र तिमी मुस्कुराउनु उस्तै लाग्छ, चरी चिरबिराउनु र तिमीले गाउनु उस्तै लाग्छ, फूल फुल्नु र तिमी मुस्कुराउनु उस्तै लाग्छ, चरी चिरबिराउनु र तिमीले गाउनु उस्तै लाग्छ, प्रकृतिको सौन्दर्य तिम्रो आकर्षण हो कि, तिमी झुल्किनु र जुन उदाउनु उस्तै लाग्छ, तिमी झुल्किनु र जुन उदाउनु उस्तै लाग्छ।
फेरि अगाडि बढ्दै जाउँ, मुक्तक सुन्दै जाउँ।
हजुर। सिंह गैंडाको बाहेक अन्य जन्तुको खाग हुन सक्दैन, सिंह गैंडाको बाहेक अन्य जन्तुको खाग हुन सक्दैन, जाडो बढ्यो भन्दैमा मङ्सिर माघ हुन सक्दैन,
सक्दैन।
सिंह गैंडाको बाहेक अन्य जन्तुको खाग हुन सक्दैन, जाडो बढ्यो भन्दैमा मङ्सिर माघ हुन सक्दैन,
दिन कुर्न पर्छ मङ्सिरले,
हो त, एकदमै हो, जाडो बढ्यो भन्दैमा मङ्सिर माघ हुन सक्दैन, हैसियत र पहिचान हरेकको आफ्नै आफ्नै हुन्छ,
हुन्छ,
हैसियत र पहिचान हरेकको आफ्नै आफ्नै हुन्छ, जति नै ठुलो भए पनि बिरालो बाघ हुन सक्दैन, जति नै ठुलो भए पनि
बिरालो बाघ हुन सक्दैन, हो त, बाघको अनुहार हेर्न पर्यो भने बिरालाको हेर्नु
भन्छन्,
तर मुसो मोटाएर हात्ती त
बन्दैन।
सुन्दै जाउँ।
पिसिसकेपछि पिठो पिस्नुको के अर्थ, पिसिसकेपछि पिठो पिस्नुको के अर्थ, तला चढ्नु छैन भने लिस्नुको के अर्थ,
हो नि,
पिसिसकेपछि पिठो पिस्नुको के अर्थ तला चढ्नु छैन भने लिस्नुको के अर्थ जानेदेखि साग उच्च कोटिको बन्छ जानेदेखि साग उच्च कोटिको बन्छ तुच्छ थानी नखानेलाई
सिस्नुको के अर्थ
तुच्छ थानी नखानेलाई सिस्नुको के अर्थ
त्यो सिस्नु अमृत हो भन्ने कुरो क्रमशः बुझिँदैछ सुनौ
कर्तव्य पथबाट भाग्दैछौ हामी कर्तव्य पथबाट भाग्दैछौ हामी बाङ्गा अभियानमा लाग्दैछौ हामी कर्तव्य पथबाट भाग्दैछौ हामी बाङ्गा अभियानमा लाग्दैछौ हामी गरिब छु भन्दै लाजै नमानी गरिब छु भन्दै लाजै नमानी सुनको थालीमा माग्दैछौ हामी सुनको थालीमा माग्दैछौ हामी कर्तव्य पथबाट भाग्दैछौ हामी हाम्रो प्रकृतिको यत्रो समृद्ध मुलुक धनी छ
आफ्नो नाभिमा बीडा छ मृग तृष्णा हो नि त हो त
हजुर हजुर
सुनौ अर्को पनि सुनौ
यो अहिले मैले पोखरालाई इङ्गित गर्दै मुक्तकको उसमा पोखरा जाँदा मैले त्यहाँ वाचन गरेको थिएँ जुन ताराले मुहार हेर्ने ऐना जस्ता ताल छन् यहाँ
वाह वाह वाह
जुन ताराले मुहार हेर्ने ऐना जस्ता ताल छन् यहाँ सुरक्षाका दुर्ग जस्ता पहाड पर्खाल छन् यहाँ होइन जुन ताराले मुहार हेर्ने ऐना जस्ता ताल छन् यहाँ सुरक्षाका दुर्ग जस्ता पहाड पर्खाल छन् यहाँ प्रकृतिको यति सुन्दर अर्को धरातल छ कहाँ
हो त
प्रकृतिको यति सुन्दर अर्को धरातल छ कहाँ चाँदीका पर्वत जस्ता उत्तुङ्ग हिमाल छन् यहाँ चाँदीका पर्वत जस्ता उत्तुङ्ग हिमाल छन् यहाँ जुन ताराले मुहार हेर्ने ऐना जस्ता ताल छन् यहाँ
तिमीलाई पोखरामा जाता ततै मैले मलाई यता बोलाएर कहाँ रोक्यो कहिले खोज तिमीलाई पोखरामा जाता ततै मैले मलाई यता बोलाएर कहाँ रोक्यो कहिले फेवासित सोधे मैले रूपसित सोधे फेवासित सोधे मैले त्यस्तै कञ्चन लाग्थ्यो मलाई जरुवाको पानी मुनैमा त्यस्तै कञ्चन लाग्थ्यो मलाई जरुवाको पानी मुनैमा कहाँ भेटौँ छो तिमलाई परेमा तर नभुलैमा
सुल्टिनीलाई पर्खी बसे पोखराको महेन्द्र पुलैमा सेती जस्तै कता लुक्यौ परे म तर नभुलैमा त्यही गीत मैले यहाँ चुटुक्क मिसाए पोखरालाई निकै माया गरौँ
गर्छु गर्छु मैले त सानै माने एउटा छन्द माने ओहो कस्तो मजाको समतल धरती पोखरा दिव्य धाम देखिन्छन् यही पुरी वा त विविध थरीका दर्शनीय प्रधान भनेर छन्द माने मन्दाक्रान्त छन्द माने कविता लेखेको थियो
रोमाञ्चित हुनेहरू भन्छन् प्रकृतिको खानी हो पोखरा
हजुर
रोमाञ्चित हुनेहरू भन्छन् प्रकृतिको खानी हो पोखरा आफ्नो यौवनलाई सधैँ उस्तै राख्ने सरुमै रानी हो पोखरा पोखरा पुग्नेहरू सबै यसै यसै भन्छन् साहित्य र संस्कृतिको राजधानी हो पोखरा साहित्य कला संस्कृतिको राजधानी हो पोखरा
हजुर हजुर
त्योभन्दा बढी के भन्नु है
ओहो एकदम
अरू पनि सुनौ
अब यो अलिकति फेरि एउटा विकृति विसङ्गतिकै व्यङ्ग्य नै
छ
चिकित्सक राजनीतिको दलदलमा फस्छन् कस्तो विडम्बना चिकित्सक राजनीतिको दलदलमा फस्छन् कस्तो विडम्बना शिक्षक नेताहरू चाकरीमा बस्छन् कस्तो विडम्बना चिकित्सक राजनीतिको दलदलमा फस्छन् कस्तो विडम्बना शिक्षक नेताहरूको चाकरीमा बस्छन् कस्तो विडम्बना यो धरती यसै पछाडि परेको होइन रहेछ महाशय, यो धरती यसै पछाडि परेको होइन रहेछ महाशय। समाजसेवी दलहरूको खरानी घस्छन् कस्तो विडम्बना, समाजसेवी दलहरूको खरानी घस्छन् कस्तो विडम्बना।
यस्तै विडम्बना छ र त यस्ता मुक्त गाउँछन् नि। कार्यक्रम बिम्ब प्रतिबिम्बको समय पनि घर्किँदै घर्किँदै गइराखेको छ। आज बिम्ब प्रतिबिम्बका लागि पनि सुखद समय मान्छु म। बाहिर बसेर निरन्तर साधना गरिराख्नु भएको थियो, विद्यार्थीहरूलाई पनि सम्भवतः साहित्य नै पढाउनुहुन्छ। आफ्नो कक्षामा मुक्त गजल त सुनाउनु पर्छ दिनदिनै। आज के लेख्नुभयो सर भनेर सोध्दैन,
आग्रह गर्छन् सुनाइन्छ, आग्रह गर्छन्, एकदमै आग्रह गर्छन् सुनाइन्छ। अब अवसर त्यो क्लासलाई नबिगारेर मैले क्लासमा दिनुपर्ने मेरो चाहिँ पाठ्यभार जुन हो त्यो दिने किसिमले, त्यसलाई नबिथोल्ने किसिमले यी पनि दिइन्छ बिच बिचमा।
हजुर, यहाँ बस्न त अहिले भैरवामा बस्नुहुन्छ
हजुर,
तर यो साक्षीमा पारी काटेर साइबर दुनियाँमा पनि छिरिसक्नु भएको रहेछ। आज डाक्टर घनश्याम नेपाने परिश्रमीका चोटिला चोटिला बानकिला मुक्तकहरू घर देशकाले त सुन्नु भएको छ, साक्षीमा पारी जुन जुन देशका नाम लिनुभयो फेसबुकका साथीहरू, उहाँहरूको कानमा पनि आज यहाँको आवाज पुगेको छ।
यसको लागि म आभारी छु।
उहाँहरूलाई सम्झिनु पर्ने त्यस्ता केही शुभ नाम छन् भन्ने सम्झिनु भए हुन्छ।
अब यो नाम लिँदा पक्ष
एउटाको लियो अर्काको छुट्छ,
त्यसैले म मलाई चिनेकाहरू र मलाई नचिनेर पनि मेरा रचनाहरूसित परिचितहरू सबैलाई म यो अवसरमा स्वागत गर्न चाहन्छु र मेरा रचनाहरूमा केही सुधार गर्नु छ भने यहाँहरूले सुझाव दिनुहोस् भन्ने आग्रह पनि।
यहाँका त सुधार गर्नुपर्ने के हुन्थ्यो र, तर यहाँका विद्यार्थीहरू जो यहाँका फ्यान भनेर भन्नुभएको छ, ती फ्यानहरूले सर मैले लेखेको भयो कि भएन भनेर त सोध्नुहुन्छ।
प्रशस्त आउँछ, त्यस्तो प्रशस्त आउँछ
सक्नुहुन्छ भने उनीहरूलाई यहाँनिर यसो भएको छ भनिदिनु भयो भने भोलि बाँच्ने भनेको त नयाँकै काखमा त
हो। निश्चितै हो, निश्चितै हो,
अग्रजहरूलाई आदर गर्ने हो, सम्मान गर्ने
हो। म त नव पुस्तालाई अत्यन्त माया गर्छु र नव पुस्तालाई सही ट्र्याकमा हिँडाउन मेरो प्रयत्न रहिरहन्छ। मैले यो एफबीको वालबाट पनि मैले यसरी धेरैलाई प्रशिक्षण गरिरहेको छु, होइन, गजलमा पनि मुक्तकमा पनि प्रशिक्षण गरिरहेको छु र मसँग ढुक्क भएर निर्धक्क भएर उहाँहरूले सोध्न सक्नुहुन्छ। मैले सुझाव
फेसबुकमा मात्रै सिकाएर भएन सर, बोइङ चढेर आउनु होला भन्ने निम्ति पनि त आउन सक्ला,
आउन सक्ला। अब म एकचोटि कतार पनि पुगेको हुँ प्रमुख अतिथि भएर गजलको सन्दर्भमा, र अरू ठाउँमा पनि कहिलेकाहीँ कुराहरू हुन्छन्, होइन, धेरै ठाउँमा विदेशबाट निस्किने पत्रिकाहरूको लागि शुभकामना पठाइदिनुहोस् भन्छन्। अस्ति भर्खर पनि मेरो चाहिँ सामुद्रिक छलका यो उसबाट निस्किँदै रहेछ अहिले यो मलेसियाबाट, लो मलाई हामीलाई त्यो चाहियो भनेर तुरन्तै आएर मैले तुरन्तै त्यो एफबीकै उसबाट नै पठाइदिएको छु,
होइन।
यस्ता कतारबाट, मलेसियाबाट, दुबईबाट र अरू अरू अमेरिकातिरबाट यताबाट पनि यस्ता शुभकामना दुई चार शब्द तपाईँका चाहियो भनेर आउने गर्छन्, मैले पठाउने गरेको छु। यस्तै छ।
अब बिदा माग्ने बेलामा एउटा मुक्त सुनौ,
कुन भनौँ कुन भनौँ भन्ने छ छोटो, अब त्यस्तै तपाईँले कस्तो मान्नुहुन्छ। अगाडि अगाडि मतलबीहरू छन्,
वाह वाह,
अगाडि अगाडि मतलबीहरू छन्, पछाडि पछाडि अनुभवीहरू छन्, अगाडि अगाडि मतलबीहरू छन्, पछाडि पछाडि अनुभवीहरू छन्। समाज यस्तै यस्तै छ हाम्रो, समाज यस्तै यस्तै छ हाम्रो, पीडित प्रताडित मानवीहरू छन्, पीडित प्रताडित मानवीहरू छन्। एउटा यो, त्यस्तै अर्को छोटो पनि फेरि म आग्रह गर्छु, तल झरौं ताल गहिरो छ,
वाह,
तल झरौं ताल गहिरो छ, माथि सरौं खस्तै पहिरो छ। यो मैले अलि पहिले लेखेका थिएँ, अहिले भर्खर विडम्बना भयो त्यो, होइन।
तल झरौं
तल झरौं ताल गहिरो छ, माथि सरौं खस्तै पहिरो छ, यस्तो जोखिममा परेको छ जिन्दगी, यस्तो जोखिममा छ परेको जिन्दगी, गुहार मागौं समाज भैरो छ, गुहार मागौं सरकार भैरो छ, तल झरौं ताल गहिरो छ, माथि सरौं खस्तै पहिरो छ।
साह्रै सुन्दर र चोटिला पोटिला र बानकिला मुक्तक सुनाउनु भयो। यो कार्यक्रम बिम्ब प्रतिबिम्बको प्राप्ति पनि हो। कार्यक्रम बिम्ब प्रतिबिम्बको यही माइक्रोफोन साक्षी राखेर भन्नुभएको छ, अब म मुक्तकलाई आकार दिन्छु। सबभन्दा पहिलो खबर हामीले नै दिन पायौं, यस अर्थमा कार्यक्रम बिम्ब प्रतिबिम्ब यसै आभारित छँदैछ। वरिष्ठ मुक्तकार डाक्टर घनश्याम नेउपाने परिश्रमीको मुक्तकृतिको समीक्षा पनि यसरी नै दोहोरो बसेर यही कार्यक्रम बिम्ब प्रतिबिम्बमा हामी गर्नेछौ र यहाँको मुक्तकिलो यात्रा निरन्तर अगाडि बढ़ोस् भन्दै आजको यो कार्यक्रम बिम्ब प्रतिबिम्बबाट म रमेश पौडेल पनि ओझेलिन्छु। हवस् त, यहाँको मिठो निद्रा सपनीको कामना गर्दै नमस्कार, शुभरात्रि।
बचने रहा। जस्तो फेरी भएर आउँछ हजार सपनाहरूको माया लगेर आउँछ को परिवेश सानो त्यति थिएन परदेश जस्तो कोही एक्लो पनि थिएन मैले बाँचेको परिवेश सानो परदेश जस्तो कोही एक्लो पनि थिएन अल्झे कहीं तक भो बाटो भुलेको छैन अल्झे बाटो भुलेको छैन भाँची सकेको विश्वास फेरि भएर आउँछ हजार सपनाहरूको माया स्वरहरूलाई थुन्नु त्यति भएन सबले भुलेको जस्तो भुल्नु पनि भएन मेरा ती स्वरहरू सबले भुलेको जस्तो भुल्नु पनि भएन खुसी नै हो कि क्या हो मनमा भएर आउँछ खुसी मनमा भएर आउँछ छिनमा लहर अनेकौं मनमा उठेर आउँछ हजार सपनाहरूको माया लागेर आउँछ बचने रहा जस्तो फेरी भएर आउँछ हजार सपनाहरूको माया